नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 6 गते बुधबार, अधिक मास ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार 20 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथ्व 4। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले प्रधान न्यायाधीशमा डाक्टर शर्मा सम्बन्धीको समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार सम्हाल्नु भएको छ। सर्वोच्चमा कार्यरत न्यायाधीश मध्ये रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मालाई संवैधानिक परिषदको बैठकले वैशाख 24 गते प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अगाडि 3 हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्माभन्दा अघि हुनुहुन्थ्यो। वरिष्ठताक्रम पालना नभएकोमा प्रमुख प्रतिपक्षी दलका नेता र राष्ट्रिय सभा अध्यक्षले निर्णयमा फरक मत लेख्नु भएको थियो। प्रधान न्यायाधीशका रूपमा संविधानले तोकेको 6 वर्षको कार्यावधि शर्मासँग छ। पदको अधिकतम समय पूरा गरेर शर्मा अवकाश हुनुहुनेछ। हालसम्मका अधिकांश प्रधान न्यायाधीश 65 वर्ष उमेर हदका कारण अवकाश पाउँदै आउनु भएको थियो। 2027 असार 4 गते पर्सामा जन्मनुभएका शर्माले प्रधान न्यायाधीशमा 6 वर्ष कार्यकाल पूरा गरेर 2089 जेठ 4 गते अवकाश पाउनुहुनेछ। शर्मा 2076 वैशाख 6 गते सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो। 2070 जेठ 27 तत्कालीन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशमा नियुक्त भई शर्माले 2072 मंगिर 26 गतेसम्म काम गर्नुभएको थियो। 2072 असोज 3 गते जारी नेपालको संविधान र त्यसपछि तर्जुमा कानूनले समेत अतिरिक्त न्यायाधीशको पद बचाउ नगरेपछि शर्मा अतिरिक्तबाटै विदा हुनुभएको थियो। प्रधान न्यायाधीशमा डाक्टर शर्मा, यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। प्रधानमन्त्रीको पोस्टपछि बढ़्यो डीडीसीको व्यापार शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार दिउँसो सामाजिक सञ्जालमा आफ्नो फोटो पोस्ट गर्नुभयो, जहाँ उहाँ एउटा प्लेटमा चीजका टुक्राहरू र याक चीजको प्याकेटका साथ देखिनु भएको थियो। उहाँको स्ट्याटसको पहिलो लाइनमा से चीज लेखिएको थियो भने अर्को लाइनमा डीडीसीको चीज। भाइरल भएको प्रधानमन्त्रीको उक्त पोस्टमा 24 घण्टामा फेसबुक र एक्समा 4,63,000 लाइक, 46,000 कमेन्ट आएको थियो भने 4,000 भन्दा बढ़ी पटक शेयर भएको थियो। उक्त पोस्टमा मिश्रित प्रतिक्रिया पनि थियो। केहीले उक्त पोस्टलाई स्वदेशी ब्राण्ड प्रवर्धन गर्ने पहल भन्दै स्वागत गरे भने केहीले डीडीसी उत्पादनको गुणस्तरलाई लिएर आलोचना। तर प्रधानमन्त्री शाहको पोस्टको सबैभन्दा ठूलो प्रभाव सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीमा देखियो। उहाँले फोटो राखेपछि सुपर मार्केट र उपभोक्ताहरू उत्पादन किन्न हतारिँदा आइतबार याक चीजको माग 30% भन्दा बढ़ीले बढ़ेको डीडीसीका अधिकारीहरू बताउँछन्। माग ह्वात्तै बढ़दा व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। डीडीसीका बजार व्यवस्थापन प्रमुख संजीव झाले भन्नुभयो, सुपर मार्केटहरूले आपूर्ति बढ़ाइदिन भन्दै फोन गरिरहेका छन्। बिगमार्टले आइतबार नै परिमाण बढ़ाएर डीडीसीसँग याक चीज माग गरिसकेको छ भने डीडीसीका उत्पादनका सबैभन्दा ठूलो खुद्रा विक्रेता मध्ये एक भाट भटेनीमा पनि ग्राहकको चासो बढ़ेको छ। यो आकस्मिक आकर्षणले युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ प्रधानमन्त्री शाहको निरन्तर प्रभावलाई झल्काएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सामुदायिक विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी, गाभ्ने योजनामा मन्त्रालय शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाभ्ने योजना बनाउँदैछ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिव कुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। ती सामुदायिक विद्यालयमा शिक्षक र भौतिक संरचना छन् तर विद्यार्थी कम भए यस्तो अवस्थाले खर्च बढ़ी हुन्छ भने शैक्षिक क्रियाकलापका नयाँ नयाँ कार्यक्रम गर्न पनि कठिन हुन्छ। उहाँले भन्नुभयो त्यसकारण आगामी वर्ष विद्यालय मर्ज गर्ने वा अन्य उपाय सोच्नैपर्छ। मन्त्रालयले केही रणनीतिहरू तयार पारेको छ। यो समाचारमा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई पनि समेटिएको छ। उहाँका अनुसार कुनै पनि विद्यालयको आफ्नै अस्तित्व र महत्व छ। त्यसलाई बन्द गर्नुभन्दा पनि सञ्चालन गर्नतिर सरकारको ध्यान रहन्छ तर न्यून विद्यार्थी भएका विद्यालयका सम्बन्धमा विद्यार्थीलाई असहज नहुने गरी सरकारले आगामी वर्ष सोच विचार गरेर व्यवस्थित बनाउँछ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा पनि विद्यालय र विद्यार्थी सम्बन्धीकै प्रसंग छ। कहाँ हराए 6,00,000 विद्यार्थी शीर्षकको समाचार कान्तिपुरको अग्र पृष्ठमा प्रकाशित छ। 2073 कक्षा एकमा भर्ना भएका बाल बालिका गत चैतमा संचालित कक्षा 10 एसईमा सहभागी भए। त्यतिबेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचैमा कक्षा छोडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखाएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढ़ाई पूरा गरेका छन्। यसै परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा 8 अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। हिम चुचुरामा शेर्पा साम्राज्य आरोहणका सबै विश्व रेकर्ड नेपालकै शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो धेरैका लागि जीवनमा एकपटक पुग्ने सपनाको अन्तिम बिन्दु हो तर नेपाली शेर्पाहरूका लागि यो एउटा यस्तो अनौपचारिक घर जस्तै बनेको छ जहाँ उनीहरू हरेक वसन्त ऋतुमा आफ्नै कीर्तिमानहरूको पाना नवीकरण गर्न पुग्छन्। 8,000 मिटर भन्दा माथिको मृत्यु क्षेत्र जहाँ मानिसलाई सास फेर्न समेत धौधौ पर्छ त्यहाँ नेपाली आरोहीहरू विश्व पर्वतारोहण इतिहासको बलियो जग बनाउँदैछन्। यस वर्षको मे महिनाले सगरमाथाको इतिहासमा एउटा स्वर्णिम र अभूतपूर्व अध्याय थपेको छ। पुरूषतर्फ कामिरिता र पासाङ दाबा बीचको रोमाञ्चक एभरेस्ट रेस उत्कर्षमा पुग्दा महिलातर्फ लाक्पा शेर्पाले संसारकै कुनै पनि महिलाले कल्पना समेत गर्न नसकेको अपराजित यात्रालाई नयाँ उचाइमा पुर्याउनु भएको छ। यो केवल कसले कतिपटक चढ़्यो भन्ने तथ्याङ्क मात्र होइन बरू सगरमाथाको शिखरमा नेपाली शेर्पा समुदायको निर्विकल्प र अनन्त साम्राज्यको जिउँदो प्रमाण भएको पर्यटन व्यवसायी तथा हिमाल आरोही आङबाबु शेर्पाको भनाई छ। यो समाचार सविस्तार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। थाकेको शरीर नथाकेको सपना शीर्षकको समाचार आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखको नारायण नगरपालिका 4 धुलाम्मे सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन दुई हातेको सहारामा 50 हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता भएका उहाँलाई घरदेखि विद्यालयसम्मको करिब 1 किलोमिटर दूरी पार गर्न 2 लाग्छ। वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस नै गर्नुहुन्न। उमेर ढल्कदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान दुई घण्टा र बेलुका दुई घण्टा हिँड्दा हात नै सुन्निएका हुन्छन्। उहाँले भन्नुभयो, उमेर विस्तारै ढल्कदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन छैन। आर्थिक अभावका कारण चारपाङ्रे स्कूटर किन्ने अवस्था उहाँको छैन। आधा सहयोग कसैले गरिदिएको भए म आफै पनि थपेर स्कूटर किन्थे। उहाँको आशा मिसिएको आवाजमा भन्नुभयो, हामीलाई कसले सहयोग गर्ला र। शारीरिक कठिनाई बीच पनि उहाँले कक्षा बाह्रसम्म अध्ययन गर्नुभएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। त्यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्न अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकालाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। न तलब थियो, न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा थियो। लगातार दुई वर्षसम्म उहाँले 82 जना बालबालिकालाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको राजधानी दैनिकमा नेकपा र एमाले एकता गृह कार्य, विद्याको नेतृत्व स्वीकार्न उली प्रचण्ड माधव झलना तयार शीर्षकको समाचार प्रकाशित छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तीव्रता पाएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीलाई एक ठाउँ ल्याउने प्रयास शुरू भएको हो। 21 फागुनको निर्वाचनमा लज्जास्पद हारसँगै दुवै पार्टीभित्र नेतृत्व परिवर्तनका लागि जारी दबावबीच पार्टी एकताका लागि नेतृत्व नजिकिँदै गइरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताका लागि सहमत भएपछि नजिकका नेता छलफललाई तीव्रता दिन थालेका हुन्। निर्वाचनमा लज्जास्पद हार बेहोरेका दुवै दलका नेताले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत सम्भावित क्षति रोक्न पार्टी एकतामा जोड़ दिएका हुन्। जेठ महिनाभित्रमा पार्टी एकता गर्ने गरी छलफल भइरहेको छ। ओली र प्रचण्डको विकल्प दुवै पार्टीभित्र युवा नेताले जोड़तोड़का साथ उठाइरहेका छन्। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। यता कांग्रेसभित्र समानान्तर शक्ति केन्द्र शीर्षकको समाचार नेपाल समाचार पत्रबाट लिँदैछौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब औपचारिक ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत देखिएको छ। संस्थापन इतर समूहले काठमाण्डुको रामनगरमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी आफ्ना राजनीतिक तथा संगठनात्मक गतिविधि औपचारिक रूपमा शुरू गरेपछि कांग्रेस औपचारिक विभाजनको डीलमा पुगेको हो। पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक लिगेसीलाई निरन्तरता दिने उद्देश्यसहित समूह निकट नेताहरूले कार्यालय संचालनमा ल्याएका हुन्। नेताहरू जीतजंग बस्नेत, जीत शेरचन, कुन्दन काफले र केदार कार्की लगायतको सक्रियतामा खुलेको कार्यालयलाई आगामी 15 महाधिवेशन केन्द्रित शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। मध्य पहाड़ी राजमार्गमा डीपीआर विपरीत 4 किसिमका चौड़ाई कायम शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौं। राष्ट्रिय गौरव अन्तर्गत मध्य पहाड़ी राजमार्ग आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर विपरीत 4 किसिमका चौड़ाई कायम भएका छन्। राजमार्गको डीपीआर अनुसार सड़कको चौड़ाई 7-9 मिटर कायम छ, तर विभिन्न 10 सड़क खण्डमा 3.75 मिटरदेखि 5.50 मिटरसम्म चौड़ाई रहेको महालेखा परीक्षकको कार्यमूलक लेखा परीक्षणले देखाएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। भारतीय अवरोधले नेपाली चिया निर्यात ठप्प शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। पूर्वी नेपालको काकरभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादनमध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटकको भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारीखदेखि तयारी चिया भारत पठाउन छोडेका छन्। मेची भन्सार कार्यालय काकरभिट्टाबाट चिया निर्यात नभएको 3 साता हुन लाग्यो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। चालिस हजार टन मल ल्याउन खरिद प्रक्रिया शुरू। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी धान बालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न 40,000 टन मल ल्याउन लागेको जनाएको छ। धान बालीमा मल अभाव हुन नदिन भारतबाट जीटूजी मार्फत पहिलो चरणमा 20,000 टन यूरिया र 20,000 टन डीएपी मल ल्याउन लागि मन्त्रालयले जनाएको छ। गोर्खापत्र दैनिकमा यो समाचार प्रकाशित छ। आर्थिक संकटमा अफगानिस्तान शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। बिहान नहुँदै अफगानिस्तानको घोर प्रान्तको राजधानी चारानको एक धुलामे चोकमा सयौं प्रौढ पुरूष जम्मा हुन्छन्। कसैले कुनै काम दिन्छ कि भन्ने आशामा उनीहरू सड़क छेउमा उभिन्छन्। उनीहरूका परिवारका सदस्यले त्यो दिन खाना खान पाउँछन् वा पाउँदैनन् भन्ने त्यही निर्धारण हुन्छ, तर काम पाउने सम्भावना निकै कम हुन्छ। 45 वर्षीय जुमा खानले पछिल्ला 6 सातामा जम्मा 3 दिन मात्रै काम पाउनु भएको छ। काम पाउँदा पनि मुस्किलले उहाँको ज्याला प्रतिदिन 150-300 अफगानी करिब 2.35-3.13 अमेरिकी डलर हुन्छ। मेरा छोराछोरी लगातार 3 रात भोकै सुत्नु पर्यो। मेरी पत्नी र बच्चाहरू रोइरहेका थिए। त्यसपछि मैले छिमेकीसँग पैसा मागेर पिठो किने। उहाँले भन्नुभयो, मलाई डर लाग्छ कतै मेरा बच्चाहरू भोकले मर्छन् कि। यो उनको एक्लो पीड़ा होइन, धेरै अफगानीको हो। आर्थिक संकटमा अफगानिस्तान गरीबीका कारण आफ्नै सन्तान पनि बेच्न बाध्य छन् अफगानी नागरिक सम्बन्धीको यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ। विश्वकपमा नेमारको नाटकीय पुनरागमन शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौं। रियो दी जेनेरियो ब्राजिली फुटबल स्टार नेमारले सोमबार विश्वकपका लागि घोषित राष्ट्रिय टोलीमा नाटकीय पुनरागमन गरेका छन्। 3 वर्षको अनुपस्थितिपछि उनलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाइएको हो। प्रशिक्षक कार्लो एन्सेलोट्टीले अर्को महिना शुरू हुने विश्वकपका लागि घोषित टोलीमा समावेश गर्नुभएको हो। पछिल्लो समय लगातार चोटग्रस्त रहेका नेमारलाई अब विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्ने अवसर जुरेको छ। यो समाचार कान्तिपुरमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।